جگا کے جنگ کا طوفان زمین نانک سے، اٹھے ہو آگ لگانے کبیر کے گھر میں، غلام تم بھی تھے کل تک، غلام ہم بھی تھے، نہا کے خون میں آئی تھی فصل آزادی، ابھی شگوفوں نے کھولی نہیں ہے آنکھ اپنی، ابھی بہار کے لب پر ہنسی نہیں آئی۔ تم آؤ گلشن لاہور سے چمن بردوش، ہم آئے صبح بنارس کی روشنی لے کر، ہمالیہ کی ہواؤں کی تازگی لے کر، اور اس کے بعد یہ پوچھیں۔
1965 میں جب علی سردار جعفری نے یہ نظم لکھی تھی، تب دونوں ملکوں میں اس کی بہت واہ واہی ہوئی تھی۔ اگر آج اسے کسی سارجنک منچ سے پڑھا جائے تو شاید بہت سے لوگ اسے اپراسنگک کہیں۔ بھارت اور پاکستان کے بیچ دوریوں کی نیو 1947 میں دونوں دیشوں کے وبھاجن کے ساتھ ہی رکھ دی گئی تھی۔ وبھاجن کے بعد ہوئے سامپردائک انماد کا نہ کوئی مذہب تھا نہ کوئی ذات۔ ان دردناک دنوں میں آنکھ کے بدلے آنکھ، ہتیا کے بدلے ہتیا، بلاتکار کے بدلے بلاتکار نے دونوں آزاد ہوئے دیشوں کے سمبندھوں میں ایسا زہر گھولا جس کی کڑواہٹ آج تک کم نہیں ہوئی ہے۔ مشہور لیکھک ڈومینک لاپیئر اور لیری کالنس نے اپنی کتاب فریڈم ایٹ مڈ نائٹ میں لکھا،
15 اگست 1947 کو جب لاہور سے آنے والی 10 ڈاؤن ایکسپریس امرتسر کے اسٹیشن پر آ کر رکی تو اسٹیشن ماسٹر چھینی سنگھ کی آنکھوں کے سامنے جو درشیہ آیا اسے دیکھ کر انہیں سانپ سونگ گیا۔ ہر ڈبے کی ساری کھڑکیاں کھلی ہوئی تھیں، لیکن ان میں سے کسی کے بھی باہر کوئی چہرہ جھانکتا ہوا نہیں دکھائی دے رہا تھا۔ ایک بھی دروازہ نہیں کھلا، ایک بھی آدمی ٹرین سے نیچے نہیں اترا۔ چھینی سنگھ نے آگے بڑھ کر ایک جھٹکے کے ساتھ پہلے ڈبے کا دروازہ کھولا اور ایک کھن میں ان کی سمجھ میں آ گیا کہ اس رات 10 ڈاؤن ایکسپریس سے امرتسر میں ایک بھی شرنارتھی کیوں نہیں اترا تھا۔ وہ لاشوں کی گاڑی تھی۔ ان کے سامنے ڈبے کے فرش پر انسانی جسموں کا ڈھیر لگا ہوا تھا۔ کسی کا گلا کٹا ہوا تھا، کسی کی کھوپڑی چکنا چور تھی، کسی کی آنتیں باہر نکل آئی تھیں۔ ہر ڈبے میں یہی درشیہ تھا۔ انتم ڈبے تک پہنچتے پہنچتے انہیں متلی ہونے لگی تھی۔ انہوں نے پیچھے مڑ کر ایک بار پھر ٹرین پر نظر ڈالی۔ ہتھیاروں نے اپنا پریچے دینے کے لیے انتم ڈبے پر موٹے موٹے سفید اکشروں میں لکھا تھا، یہ پٹیل اور نہرو کو ہماری طرف سے آزادی کا تحفہ ہے۔
شاید اسی کو دیکھ کر فیض احمد فیض نے اپنی وہ مشہور نظم پڑھی،
یہ داغ داغ اجالا، یہ شب گزیدہ سحر، وہ انتظار تھا جس کا، یہ وہ سحر تو نہیں، یہ وہ سحر تو نہیں جس کی آرزو لے کر چلے تھے یار، کہ مل جائے گی کہیں نہ کہیں فلک کے دشت میں تاروں کی آخری منزل، فلک کے دشت میں تاروں کی۔
پشچمی بھارت میں ایک ریاست تھی جوناگڑھ، جس کے نواب مسلمان تھے، لیکن 90% سے بھی ادھک آبادی ہندو تھی۔ نواب نے 15 اگست 1947 کو پاکستان کے ساتھ جانے کا فیصلہ کیا۔ دا پیپلز نیکسٹ ڈور، دا کیوریس ہسٹری آف انڈیاز ریلیشن وتھ پاکستان کے لیکھک اور پاکستان میں بھارت کے اچائیوکت رہے ٹی سی اے راگھون بتاتے ہیں،
جوناگڑھ میں نواب مسلمان تھے پر 99% جو پاپولیشن تھی وہ ہندو تھی۔ یہ سوابھاوک تھا کہ جو مین پاپولیشن ہے وہ انڈیا میں ہی رہنا چاہتے تھے۔ جو نواب تھے، نواب آف جوناگڑھ، وہ تھوڑے سینٹرک سے کیریکٹر تھے اور ان کو یہ لگا کہ نہیں، میں پاکستان سے جوائن ہونا چاہتا ہوں، پر کس طرح جوائن ہوتے یہ کلیئر نہیں تھا، کیونکہ اس کا کوئی بھی حصہ پاکستان سے لگا ہوا نہیں تھا۔ پر انت میں یہ ایکسیشن ایکسیپٹ کر لیا گیا اور اس کے خلاف جوناگڑھ میں ایک بہت بڑا موومنٹ چلا کہ ہم کیوں پاکستان کا حصہ بنے۔ نواب کو پتہ لگا کہ بھارتی سینا یا بھارتی پولیس اندر آنے والی ہے، تبھی وہ پاکستان کے لیے روانہ ہو گئے۔ وہ تھوڑے ایسنٹرک سے کیریکٹر تھے، وہ اپنے ساتھ میں، ان کے جو پریوار والے جو گئے، پر ساتھ میں وہ 100 کتے بھی ساتھ لے گئے۔ اور وہ جب پلین کا جب دروازہ کھلا، وہاں پر گارڈ آف آنر تیار تھی اور منسٹرز اور سینئر آفیشلز ان کو ریسیو کرنے آئے تھے، پر جب پلین کا دروازہ کھلا تو سب سے پہلے باہر کتے بھاگ کے نکلے، کیونکہ وہ بھی 2 گھنٹے سے بند تھے۔
جوناگڑھ کے ٹھیک الٹ کشمیر میں استھتی دوسری تھی۔ وہاں کے مہاراجا ہندو تھے، جبکہ گھاٹی میں رہنے والے ادھک تر لوگ مسلمان تھے۔
پر کشمیر میں سب سے بڑا جو فرق تھا، کشمیر کے اپنا ایک پولیٹیکل پروسیس تھا اور اس میں شیخ عبداللہ بہت ہی مہتوپورن تھے۔ شیخ عبداللہ کی سوچ یہ تھی کہ میں پاکستان کا حصہ نہیں بن سکتا کیونکہ مجھے خود اپنا آٹونومس اسٹیٹس چاہیے، اور دوسرا ان کی خود بھی سوچ سیکولرزم کی طرف تھی۔ اب مہاراجہ کیا سوچتے تھے یہ تو کہنا بڑا مشکل ہے، پر یہ ضرور ہے کہ انہوں نے ایک دم انسٹرومنٹ آف ایکسیشن سائن نہیں کیا۔ اسی بیچ میں پاکستان سے قبائلی اور اس میں پاکستان فوج کے ایلیمنٹس بھی شامل تھے کافی تعداد میں، ان کا ایک انویژن شروع ہوا، اور جب یہ قبائلی سری نگر کے پاس تک پہنچے تب اسی موقع پر جو مہاراجہ تھے جموں اور کشمیر کے، انہوں نے انسٹرومنٹ آف ایکسیشن سائن کیا انڈیا جوائن کرنے کے لیے، اور اسی سے بھارت پاک کا پہلا یدھ شروع ہوا۔
بھارت اور پاکستان کے بیچ بہت بڑا وواد تب پیدا ہوا جب یہ طے کیا گیا کہ ریزرو بینک میں جمع پیسے میں سے 75 کروڑ روپے بھارت پاکستان کو دے گا، لیکن بھارت نے 20 کروڑ روپے دینے کے بعد باقی 55 کروڑ روپے دینے سے انکار کر دیا۔
جو ڈویژن اگری ہوا تھا وہ تو بھارت سرکار اور پاکستان سرکار کے آپس کے بیچ میں منظور ہو گیا تھا، پر بیچ میں کیونکہ کشمیر میں یدھ شروع ہوا تو نئی دلی میں تب کافی لوگوں کا یہ کہنا تھا جب آپ لڑائی کر رہے ہیں، جب آپ کے جوان وہاں پر مارے جا رہے ہیں، جب لوگوں پر بہت اتیاچار ہو رہا ہے، تو ایسے موقع میں آپ فنڈز کیسے ریلیز کر سکتے ہیں، اور جب آپ جانتے ہوئے کہ ان فنڈز کا کافی بڑا حصہ آرمز کے لیے یا ایمونیشن کے لیے یا ملٹری سٹورز کے لیے یوز کیا جائے گا، تو اس وجہ سے بھارت سرکار نے یہ نرنے لیا کہ نہیں، یہ فنڈز ہم ریلیز نہیں کریں گے جب تک یہ یدھ چلتا رہے گا۔ اس کے خلاف مہاتما گاندھی ایک فاسٹ پر گئے کہ نہیں، یہ فنڈز ریلیز کرنا آپ کی مورل آبلیگیشن ہے اور آپ کو یہ فنڈز ریلیز کرنے چاہیے، اور کیونکہ مہاتما گاندھی نے فاسٹ کیا تھا، فاسٹ انٹو ڈیتھ، تو بھارت سرکار کو اپنا نرنے بدلنا پڑا۔
پاکستان کی سمویدھان سبھا کے آرمبھک بھاشن میں پاکستان کے سنستھاپک محمد علی جناح نے وہاں کے الپ سنکھیکوں، ہندو اور سکھوں کو وشواس دلایا کہ انہیں اپنے دھرم کا پالن کرنے کی آزادی ہوگی۔
Let us impress the minorities by our words, deed and thought that as long as they fulfill their duties and obligations as loyal citizens of Pakistan, they have nothing to fear.
ہمیں الپسنکھیکوں کو اپنے شبدوں، کاموں اور وچاروں سے آشوست کرنا چاہیے کہ جب تک وہ پاکستان کے وفادار ناگرک کے روپ میں اپنے کرتویوں کا پالن کرتے رہیں گے، انہیں کسی سے ڈرنے کی ضرورت نہیں ہے۔ ہم اس دور کی شروعات کر رہے ہیں جب نہ کوئی بھید بھاؤ ہوگا اور نہ ہی دو سمودایوں میں کوئی فرق کیا جائے گا۔ ہماری شروعات اس بنیادی اصول سے کی جا رہی ہے کہ ہم ایک راشٹر کے سمان ناگرک ہیں۔
اس پر سردار پٹیل کی پرتکریا تھی کہ پاکستان کے نئے ناگرکوں کو اس سے نراشا ہی ہاتھ لگے گی۔ دوسری طرف کانگریس نیتتو نے جناح کے ساتھ کسی بھی طرح کا سہیوگ کرنے سے انکار کر دیا۔ ماؤنٹ بیٹن نے 27 جون 1946 کو برٹش سرکار کو بھیجی اپنی رپورٹ میں لکھا،
پٹیل نے برٹش راج کی 7 پرنٹنگ پریسوں میں سے ایک بھی پاکستان کو دینے سے صاف انکار کر دیا۔ جب میں نے انہیں کچھ دریا دلی دکھانے کے لیے کہا تو انہوں نے جھلا کر جواب دیا، پاکستان سے کس نے کہا تھا کہ وہ بھارت سے الگ ہو جائے۔ جب جناح نے جولائی کے مدھ میں مسلم لیگ کے پرتندھیوں کو پاکستان کا سمویدھان لکھنے کے لیے دلی بلانے کا پرستاؤ کیا تو کانگریس کے نیتا اسے برداشت نہیں کر پائے۔ نہرو اور ان کے ساتھیوں نے مجھ سے صاف صاف کہہ دیا، ہم کسی بھی حالت میں پاکستان سمویدھان سبھا کی بیٹھک دلی یا اس کے آس پاس بھی نہیں ہونے دیں گے۔
ادھر حیدرآباد کے نظام نے بھی بھارت کے ساتھ ولے سے انکار کر دیا۔ اتنا ہی نہیں، 21 اگست 1948 کو انہوں نے سنیکت راشٹر سرکشا پریشد میں بھارت کے آکرامک رویے کے خلاف باقاعدہ شکایت کی۔
حیدرآباد میں سب سے بڑی مشکل یہ ہوئی کہ نظام کی انٹرنل پولیٹیکل پوزیشن بہت ویک ہو گئی، کچھ ریڈیکلز نے وہاں پر پورے سسٹم پر اپنا قبضہ کر لیا، اور اس کے وجہ سے حیدرآباد اسٹیٹ کے اندر کافی سول ٹینشن، سول اسٹرائف اور استھتی دن پر دن بگڑتی جا رہی تھی۔ شاید نواب حیدرآباد یہ چاہتے رہے ہوں گے کہ وہ نہ ہندوستان میں کا حصہ ہوں نہ پاکستان کا حصہ ہوں، وہ اپنا بھی کوئی اٹانومس اسٹیٹس بنائے رکھیں، حالانکہ اس کی فیزیبلٹی بہت کم تھی، کیونکہ جو حیدرآباد اسٹیٹ کا اگر آپ نقشہ دیکھیں اس سمے کا تو اس کا کوئی بھی ایکسٹرنل باؤنڈری نہیں تھی، وہ پوری طرح چاروں طرف سے برٹش انڈیا سے گھرا ہوا تھا۔ उधर सिविल स्ट्राइफ, सिविल ब्रेकडाउन की वजह से इंडियन पुलिस एक्शन हुआ और उसके इमीडिएटली बाद नवाब हैदराबाद ने यह अपना करार घोषित किया कि मैं हिंदुस्तान का हिस्सा बन जाऊंगा।
50 के दशक की शुरुआत में 82 हत्याएं करने वाले सौराष्ट्र के एक डाकू भूपत को जब भारतीय पुलिस ने खदेड़ा तो वो सीमा पार कर पाकिस्तान चला गया और वहीं बस गया। बाद में 1960 में इस पर फिल्म बनी जिसमें तेलुगु देशम के नेता एनटी रामाराव ने भूपत डाकू की भूमिका निभाई।
इसके बारे में मैंने एक बार एक फाइल देखी थी पुरानी, जिसमें भूपत डाकू का नाम आया और उसके बारे में पता लगा कि इसके बारे में काफ़ी भारत सरकार और पाकिस्तान सरकार में डिस्कशन हुआ है था। ये शायद फाइल मैंने कोई 15 साल पहले देखी होगी, डीक्लासिफिकेशन के लिए आई थी, मतलब इस फाइल को नेशनल आर्काइव्स भेज दिया जाए। 2016 में एक बार मैं गुजरात गया था, वहाँ पर कुछ सौराष्ट्र के लोग मिले और उनको जब पता लगा कि मैं पाकिस्तान में रह चुका हूँ, उन्होंने पूछा, सर आप भूपत डाकू से मिले थे? किस्सा इस तरह का है कि ये डाकू था और इसके पीछे पार्टीशन के पहले भी केसेस थे और 1947 के बाद इसकी भी एक्टिविटीज़ कुछ बढ़ गई और आखिर में जब इसके पास और कोई चारा रहा नहीं तो ये पाकिस्तान भाग गया। वहाँ पर उसको अरेस्ट कर लिया गया, आप आर्म्स लेकर बिना लाइसेंस के अनऑथराइज एंट्री, और उसको 1 साल की जेल हो गई। जब जेल के टर्म खत्म होने लगा तब सवाल उठा कि भूपत डाकू के साथ क्या किया जाए, और तब तक हिंदुस्तान में खास करके सौराष्ट्र में बहुत रिवेस्ट रिपोर्ट्स निकल रही थी कि भूपत डाकू पाकिस्तान में पकड़ा गया है, अब उसकी जब जेल टर्म उसका जब खत्म होगा उसको हिंदुस्तान में वापस दिया जाएगा। पाकिस्तान में कुछ लोगों का कहना था कि नहीं हम इसको वापस कैसे कर सकते हैं। अब उसका टेक्निकल रीज़न ये दिया गया कि हिंदुस्तान और पाकिस्तान के बीच एक्सट्रेडिशन ट्रीटी नहीं है, पर इसमें भूपत ने भी शायद किसी काबिल वकील को रखा और उसने उस पूरे किस्से को एक अलग ट्विस्ट दिया और ये कहा कि आप ये कहो कि मैं एक फ्रीडम फाइटर था और सौराष्ट्र के स्टेट्स पाकिस्तान का हिस्सा होना चाहते थे पर गवर्नमेंट ऑफ इंडिया ने फोर्स यूज़ करके उनको इंडिया का हिस्सा बनाया और आप उन स्टेट्स के की तरफ से एक फ्रीडम फाइटर का रोल निभा रहे थे और यही उसका डिफेंस रहा पाकिस्तान में। उसके बाद वो हिंदुस्तान तो नहीं लौटाया गया, पाकिस्तान में ही रहा, वो कन्वर्ट कर लिया, अपने आप को मुसलमान कहने लगा और शायद 2002 या 2003 में उसकी मौत हुई। और मैंने ये सुना है कि 1960 में इसके बारे में एक फिल्म भी बनाई गई।
सजना जी अखियां चुराओ ना, जानू तुझे मैं बाल मां।
लेकिन इस बीच भारत पाकिस्तान संबंधों में काफी सुधार भी देखा गया। 1955 में भारत और पाकिस्तान के बीच लाहौर में टेस्ट मैच हुआ और हजारों भारतीय दर्शक सीमा पार कर वो टेस्ट मैच देखने गए। 1955 में ही पाकिस्तान के गवर्नर जनरल मलिक गुलाम मोहम्मद भारत की यात्रा पर आए और उन्हें गणतंत्र दिवस परेड में मुख्य अतिथि बनाया गया। बाद में भारत में पाकिस्तान के उच्चायुक्त रहे अफजल इकबाल ने अपनी किताब डायरी ऑफ ए डिप्लोमैट में लिखा,
गवर्नर जनरल मलिक गुलाम मोहम्मद ने जब अपने मोटरों के काफिले को पहले से तय रास्ते से उस तरफ मोड़ दिया जहां उनके केमिस्ट्री के प्रोफेसर की पत्नी रहा करती थीं, तो खलबली सी मच गई। मजे की बात यह थी कि उस इमारत में लिफ्ट नहीं थी और गवर्नर जनरल एक कदम भी नहीं चल सकते थे। ये तो भला हुआ कि एक महिला ऊपर गई और प्रोफेसर की पत्नी को मलिक साहब से मिलाने नीचे ले आई। गवर्नर जनरल ने उन्हें अपनी कार में बैठाया और उन्हें राष्ट्रपति भवन ले गए जहां वो ठहरे हुए थे। गुलाम मोहम्मद साहब लखनऊ के पास देवा शरीफ की मजार भी गए जहां वो मजार से लिपट कर फूट फूट कर रोए। फिर उन्होंने मजार के प्रबंधकों के साथ जमीन पर बैठकर खाना भी खाया।
1960 में जवाहरलाल नेहरू पाकिस्तान गए, उन्होंने सिंधु जल समझौते पर दस्तखत किए, लेकिन तब तक भारत पाकिस्तान संबंधों में गिरावट का दौर शुरू हो चुका था। 1965 में दोनों देश युद्ध के मोर्चे पर थे। उस दौरान पाकिस्तान में भारत के उच्चायुक्त केवल सिंह को पाकिस्तान के वित्त मंत्री मोहम्मद शोएब ने अपने बेटे की शादी के वलीमे में बुलाया।
केवल सिंह इंडियन सिविल सर्विस में थे और पंजाब काडर में थे और वो खुद भी लाहौर में पढ़े हुए थे और जब वो पाकिस्तान गए 1965 में, हालांकि हालात काफ़ी ख़राब हो गए थे, उनकी इसके बावजूद बड़ी उम्मीदें थीं कि भारत पाकिस्तान रिश्तों को मजबूत किया जा सकता है। तो उनको एक पुराने मित्र ने अपने लड़के की शादी में बुलाया, कोई कहा कि आपको ज़रूर आना पड़ेगा। वो फाइनेंस मिनिस्टर थे और केवल सिंह भी मान गए। तब उनको शायद पता नहीं था कि अगले महीने में, अगले डेढ़ महीने में क्या होगा। तो उनको इनविटेशन मिल गया था शायद जुलाई में, और जब तक उनको जब शादी का टाइम आया तो 4 सितंबर तब भारत पाकिस्तान का युद्ध शुरू हो गया था। पर वो फिर भी कराची से रावलपिंडी आए, और जैसे ही वो शादी के जगह पे पहुँचे जहाँ पर शादी हो रही थी, उन्हें लगा कि उन्होंने एक बहुत बड़ी गलती की है, क्योंकि जो पूरा एटमॉस्फेयर था, जो पूरा वातावरण था, बहुत ही हॉस्टाइल था। उन्हें यह डर लगने लगा कि शायद मुझे कोई अनडिप्लोमेटिक सा इंसिडेंट ना हो जाए, क्योंकि जब वो भारत का झंडा फहराते हुए उनकी गाड़ी आई, तभी वो कहते हैं कि आई लुक्ड एज इफ आई हैड कमिटेड एरर ऑफ जजमेंट। पर क्योंकि उनके बहुत दोस्त थे और उनके एक बहुत पुराने मित्र जो भी इंडियन सिविल सर्विस में थे और उस टाइम डिफेंस सेक्रेटरी थे, उन्होंने देखा कि ये तो केवल सिंह यहाँ पर पता नहीं कैसे आ गए हैं। तो उन्होंने अपनी वाइफ को और अपनी लड़कियों को भेजा केवल सिंह को के पास कि आप इनके साथ रहना पूरे टाइम, और जल्दी से जल्दी इनको गाड़ी में बिठा के वापस भेज दीजिएगा। और उन्होंने एक बनारसी साड़ी, बहुत महंगी बनारसी साड़ी प्रेजेंट की थी तोहफे में। और कुछ हफ्ते बाद लड़ाई जब ख़त्म हो गई, जंग जब ख़त्म हो गई, तो वो एक अखबार पढ़ रहे थे और उन्होंने देखा कि वो फाइनेंस मिनिस्टर ऑफ पाकिस्तान ने कहा कि मुझे ये गिफ्ट मिला है इंडियन हाई कमिश्नर से, पर मैं इसको लेना नहीं चाहता और इसको मैं ऑक्शन कर रहा हूँ, और जो पूरा जो इसका पैसा मिलेगा मैं पाकिस्तान डिफेंस फंड में डालूंगा।
इस लड़ाई में ईरान और तुर्की के साथ इंडोनेशिया खुले तौर पर पाकिस्तान के समर्थन में आया, जबकि मलेशिया ने भारत का साथ दिया।
जब भारत पाकिस्तान जंग का मामला यूनाइटेड नेशन सिक्योरिटी काउंसिल में पहुंचा, तो मलेशिया के जो एम्बेसडर थे यूएन में, उन्होंने पाकिस्तान की बहुत ही सख्त क्रिटिसिज्म किया कि ये जंग की रिस्पॉन्सिबिलिटी, जंग की जिम्मेवारी आपकी है, क्योंकि आपने ही सबसे पहले घुसपैठिए भेजे कश्मीर में और इसी से ये पूरा सिलसिला शुरू हुआ। पाकिस्तान ने इतनी कड़ा ऑब्जेक्शन था इसके बारे में कि उन्होंने मलेशिया के साथ डिप्लोमेटिक रिलेशंस तोड़ दिए। और उसी टाइम इंडोनेशिया में भारत के खिलाफ बहुत स्ट्रांग ओपिनियंस थे, और हमारे जो एम्बेसी था उसके ऊपर लोगों ने बाद जाके डेमोन्स्ट्रेशंस भी किए।
दिलचस्प बात यह है कि आज वही मलेशिया कश्मीर के मुद्दे पर पाकिस्तान के साथ खड़ा है। ये बताता है कि विदेश नीति में कोई चीज हमेशा स्थिर नहीं होती। रेहान फजल, BBC दिल्ली।